नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा भूकम्पपछिको पुननिर्माणले मुलुकको अर्थतन्त्रको पुनरुत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, चालू आर्थिक वर्षका लागि तोकिएको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न गाह्रो नपर्ने अर्थमन्त्री जनार्दन शर्माद्वारा जानकारी, नेपालका विभिन्न भन्सार कार्यालयमा राजस्व संकलन के कसरी भइरहेको छ भन्ने बारेको जानकारी लगायतका आर्थिक प्रसंग आजको कार्यक्रमका विषयवस्तु हुनेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुननिर्माणले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले नेपालको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 2078 समापन कार्यक्रमलाई सम्बोधन गर्दै बिहिबार यस्तो बताउनु भएको हो। प्रधानमन्त्री देउवाले भूकम्पपछिको उद्धार तथा राहतदेखि पुननिर्माणसम्म महत्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद व्यक्त गर्नुभयो। विनाशकारी भूकम्पको 6 वर्षपछि पुननिर्माण र पुनस्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ। विनाशकारी भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकूलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौं, प्रधानमन्त्री देउवाले भन्नुभयो। पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको पुननिर्माणलाई सफलताको चरणमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गिवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकारात्मक अभ्यास तथा अनुभवहरू आदान प्रदान भएको उल्लेख गर्नुभयो। नेपालको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 2078 घोषणा पत्र जारी गर्दै गत बिहिबार सम्पन्न भएको हो। कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो।
अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि सरकारले तोकेको 7% आर्थिक वृद्धि दर सजिलै हासिल गर्न सकिने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा बिहिबार देशको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र अर्थ मन्त्रालयका काम कार्यवाहीबारे जानकारी गराउनुहुँदै अर्थमन्त्री शर्माले प्रतिकूल अवस्थाका बावजुद सरकारले 7% आर्थिक वृद्धि दर हासिल गर्ने बताउनुभयो। उहाँले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा देखिनुमा यसअघिको सरकारले लागू गरिएको वित्तीय र मौद्रिक नीति नै प्रमुख कारक रहेको बताउनुभयो। उहाँले समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ़नु, कोविडले थलिएका उद्योगहरू सञ्चालनमा आउनु र मुद्रास्फीति पनि नियन्त्रणमा रहनुलाई आफ्नो उपलब्धिका रूपमा औल्याउनुभयो। अर्थमन्त्री शर्माले अहिले राजस्व संकलन अनुरूप बजेट खर्च हुन नसकेकाले ऋण लिनुपर्ने अवस्थामा सरकार नरहेको पनि जानकारी गराउनुभयो। उहाँले विकास खर्चको तीव्रताका लागि सरकारले प्रयास गरिरहेको बताउनुभयो। अहिले बैंकिङ क्षेत्रमा 16 अर्ब मात्रै लगानी योग्य रकम तरलता रहेकाले तरलताको समस्या भने रहेको अर्थमन्त्री शर्माले त्यसक्रममा जानकारी दिनुभयो।
अर्थमन्त्री जनार्दन शर्माले बूढ़ी गण्डकी जलविद्युत आयोजनाको काम छिट्टै अगाडि बढ़ाइने बताउनु भएको छ। अर्थमन्त्री शर्माले आफू अर्थमन्त्री भएकै बेला बूढ़ी गण्डकीको काम थालिने बताउनु भएको हो। धादिङको त्रिपुरा सुन्दरीको न्वागी मेलामा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफ्नै कार्यकालमा बूढ़ी गण्डकीको काम थाल्ने बताउनु भएको हो। स्थानीयले मुआवजा समेत बुझिसकेको भन्दै उहाँले त्रिपुरा सुन्दरी मन्दिर स्थानीयले मुआवजा समेत बुझिसकेको भन्दै अर्थमन्त्री शर्माले बूढ़ी गण्डकी जलविद्युत आयोजना नेपालका लागि कोसे ढुंगा साबित हुने पनि उल्लेख गर्नुभयो।
वित्तीय संहिता कानूनमा नेपालले उल्लेखनीय प्रगति हासिल गरेको एउटा प्रतिवेदनले देखाएको छ। विश्व बैंकले सोमबार सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा प्रतिवेदनमा नेपालले वित्तीय संहिताको कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गरिएको छ। यद्यपि वित्तीय स्थिरताका लागि अझै धेरै प्रयास आवश्यक रहेको उक्त अध्ययनले औल्याएको छ। प्रतिवेदनले वित्तीय दिगोपनलाई प्राथमिकतामा राखेर पुनरुत्थानशील तथा समावेश विकासतर्फको यात्रा सम्भव रहेको जनाएको छ। त्यसका लागि अन्तर सरकारी अनुदान प्रणाली मार्फत तहगत सरकारको खर्च दायित्वलाई उत्प्रेरित गर्नुपर्ने अध्ययनले सुझाव दिएको छ। आयातमा सुधारको माध्यमबाट निर्यात र रोजगारीको सिर्जनामा सहयोग पुर्याउने, मूल्य वृद्धि कर छूटमा गरिने समीक्षाबाट आन्तरिक राजस्वलाई बलियो बनाउने, त्यस्तै राष्ट्रिय परियोजना बैंकलाई कार्यान्वयन गर्दै सार्वजनिक पूँजीगत खर्च बढ़ाउने र हरित वृद्धितर्फको परिवर्तनका लागि वित्तीय उत्प्रेरणा दिने जस्ता कामलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव विश्व बैंकको प्रतिवेदनले दिएको छ। प्रतिवेदनले संघीयता कार्यान्वयनपछि नीति निर्माणको प्रक्रियालाई जनताको नजिक ल्याइए पनि वित्तीय खर्च भने बढ़ेको उल्लेख गरिएको छ। कोरोना संक्रमणका कारण यस्तो खर्चको भार अझ थपिएको विश्व बैंकको उक्त प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले खर्च बढ़दा देशको वित्तीय घाटा र सार्वजनिक ऋणको मात्रा भने बढ़ेको औल्याएको छ। भर्चुअल रूपमा आयोजित एक कार्यक्रमबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। प्रतिवेदनले वित्तीय हस्तान्तरण प्रणालीलाई सुधार गर्दै नियमन र प्रतिवेदन नाममुखी र उत्तरदायी बनाउने सरकारको प्रयासलाई थप बल पुर्याउने उहाँले बताउनुभयो।
अब लागौं देशका केही भन्सार कार्यालयहरूले राजस्व संकलनको जानकारीतर्फ। शुरूमा महोत्तरीको जलेश्वर भन्सार कार्यालयको अवस्था बारे जानकारी दिँदै हुनुहुन्छ निमित्त प्रमुख भन्सार अधिकृत दिल्ली राम सुवेदी।
साउन महिनादेखि यो आर्थिक वर्ष 78-79 साउनदेखि हामीले चाहिँ मङ्सिरसम्मकै भनौँ 200% राजस्व हासिल गर्न हामी चाहिँ सफल भएका छौँ र यहाँ आउने वस्तुहरूमा धान चामल गहुँ आलु प्याज टायलहरू मार्बलहरू र पेट्रोलहरू मुख्य गरी पेट्रोलले गर्दाखेरि यो 200% पुग्न सफल भएको हो। अन्य कुराहरूको त ठिकै हो, आधी जस्तो राजस्व भएको छ, एक पेट्रोलको आधा र अन्य कुराहरूको आधा, यसरी नै 200% उठिरहेको छ लक्ष्यको तुलनामा। कहिले काहीँ प्लाइवुड निकासी हुन्छ र अर्को चाहिँ पाम आयल र चाहिँ अनि सोयाबिन आयल, यी तिनवटा चाहिँ निकासी भएको अवस्था छ, फेरि भएको छैन। अब अन्य ठाउँबाट अब नेपाल र भारतमा चाहिँ अब के हुन्छ सिमाना चाहिँ खुला छन्, खुला सिमानामा चाहिँ चोरी हुँदैन चोरी पैठारी हुँदैन भन्न सकिने अवस्था छैन, होइन चोरी पैठारी पक्कै पनि चाहिँ मनसाय लिएर आएका मान्छेहरूले र चोरी गर्ने चाहिँ हिम्मत गरेका मान्छेहरूले चोरी गर्छन्, त्यो स्वाभाविक हो र हामी हाम्रो नियन्त्रणमा भएका चाहिँ नाकाहरूमा चाहिँ चोरी पछाडि भएको छैन। अब हाम्रो नियन्त्रणभन्दा बाहिरको त हामीले पनि सक्ने कुरो भएन। जिल्ला प्रशासन अनि सुरक्षा निकाय दुईटै भनौँ न, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरीहरूको चाहिँ योगदान नै छ र सशस्त्र प्रहरीको त बोर्डरमा चाहिँ बिओपी स्थापना भएको छ, हरेक 500 मिटरमा चाहिँ बिओपी चाहिँ स्थापना भएको छ हरेक ठाउँमा। यो के को लागि हो भने यही राजस्व चुहावट नहोस्, सीमाहरूको संरक्षण होस् भन्नका लागि गरिएको छ। त्यसबाट चाहिँ हामीले अब भनौँ भन्सारले अथवा हामीले उहाँहरूले हामीलाई आदान प्रदान भएकै छ यो जनसहयोग।
उहाँ हुनुहुन्थ्यो जलेश्वर भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत दिलीराम सुवेदी।
त्यस्तै नेपालगंज भन्सार कार्यालयले कसरी राजस्व संकलन गरिरहेको छ त हामीले नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीसँग कुराकानी गरेका छौं।
सन्तोष सर, वास्तवमा यहाँले समसामयिक प्रश्न सोध्नुभयो, यहाँलाई धन्यवाद छ। वास्तवमा के छ भने हाम्रो यो 78-79 आर्थिक वर्षको राजस्वको लक्ष्य हाम्रो नेपालगंज भन्सार कार्यालयको चाहिँ 25 अर्ब हो 25 अर्बको वार्षिक लक्ष्य हो। त्यसलाई ब्रेकडाउन गरेर हेर्दाखेरि कस्तो छ भने साउन भदो असोज कार्तिक महिना सिद्धिसक्यो अब र अहिले मङ्सिर पनि अन्तिम अवस्था आएको छ। यो अहिले समग्रमा यी 4 महिनाको कार्तिकसम्मको अन्तिमसम्मको राजस्वको लक्ष्य र अहिलेसम्मकै भनौँ न आज भनेको कति गते भयो, आज भनेको 24 गतेसम्मको राजस्वको लक्ष्यलाई हेर्ने हो भने हामी उल्लेखनीय रूपमा राजस्व हासिल गरेका छौँ। त्यो भनेको के भन्दाखेरि 106% हाराहारीमा राजस्व वृद्धि गरेका छौँ र हामीलाई जहाँसम्म लाग्छ 77-78 आर्थिक वर्षमा 15 अर्बको राजस्व लक्ष्य भएकोमा हामीले त्यो वृद्धि भएर त्यो चाहिँ के भन्दाखेरि 10 अर्बको राजस्व लक्ष्य वृद्धि भएर 25 अर्ब भएको छ नेपालगंज भन्सार कार्यालयको। तथापि हामीले सिग्निफिकेन्ट रूपमा उल्लेखनीय रूपमा चाहिँ नै राजस्व लक्ष्य हासिल गरेका छौँ भन्ने हामीलाई लागेको छ। किनभने यो बिचमा अर्थतन्त्रको विस्तार पनि भइ नरहेको होइन, अब कोरोनाका प्रभावहरू पनि रहिरहेका यी साथ यावत समस्याहरूको बावजुद चुनौतीहरूका पहाडहरूको बीचमा पनि हामीले के त भन्दाखेरि 10 अर्बको राजस्व लक्ष्य मिट गरिन सक्नु भनेका हामीभित्रका सुशासन र हामीभित्रको इमान्दारीता र सम्पूर्ण चाहिँ यो नेपालगंजवासीका सहयोग प्रभु जिल्लाधिकारीज्यू अथवा प्रहरी प्रशासन मण्डलका सचिवहरू निदेशकहरू सबैको चाहिँ उचित निर्देशन समन्वय सहकार्यबाट यो सम्भव भएको छ भन्ने हामीले ठानेका छौँ।
के सामानहरू नेपालगंज भन्सार भएर आयात हुन्छन्, के सामानहरू निर्यात भइरहेका छन्, राजस्व संकलनका हाम्रा शीर्षकहरू के कस्ता छन्?
यहाँले वास्तवमा यो एउटा लोकप्रिय कार्यक्रम मार्फत नेपाली जनतालाई फेरि भन्ने मौका दिनुभयो, फेरि म आभार व्यक्त गर्दछु। वास्तवमा हाम्रो एक हिसाबले भन्ने हो भने नेपालगंज भन्सारलाई खाद्यान्नको भन्सार भने पनि अब यसमा नम्बर एक चाहिँ के हो भन्दाखेरि यहाँ आयात हुने मालवस्तुको रूपमा जताततै एउटा पेट्रोलियम प्रडक्टहरू बेसेर डिजेल पेट्रोल नम्बर एकभित्र पर्छ भने दोस्रो खाद्यान्न नै हो। खाद्यान्न चाहिँ यहाँ के छ भने 4 महिनाको चाहिँ नि विश्लेषण गर्दाखेरि खास गरेर असो कार्तिक मसान्तसम्मको विश्लेषण गर्दाखेरि करिब यो चाहिँ नि जस्तो भनौँ न टोटल रेभेन्यू कन्ट्रिब्युसनमा चाहिँ 17% योगदान यो खाद्यान्नले नै गरेका छ, खाद्यान्नले गरेका छ। यहाँ चाहिँ जस्तो खाद्यान्नभित्र चामल भयो, चिनी भयो, गहुँ भयो, मकै भयो, यी वस्तुहरूको चाहिँ नि हाम्रो आयात चाहिँ ठुलो मात्रामा परिमाणमा छ। कि जबकि यो नेपालगंज भन्सारलाई लक्षित गरेर आउने जुनसुकै यी पहाडी बेल्टहरू खास गरेर यहाँका रिमोट जिल्लाहरूमा चाहिँ नै यहाँ खाद्यान्न उब्जनी पनि कम हुने, हाम्रो फुड ह्याबिट पनि त्यही ढङ्गको विकास भइरहेको, परनिर्भरताको विकास पनि त्यही भइरहेको, आफ्नो खेतीपातीमा काम गर्ने बानीको पनि कम विकास भएको होइन, यी सबै कुराले गर्दाखेरि के छ भने ठुलो परिमाणमा खाद्यान्नको आयात भएको छ र तेस्रो भनेको चाहिँ औधी कच्चा पदार्थ हो। औधी कच्चा पदार्थको परिमाणलाई हेर्ने हो भने यसमा चाहिँ के छ भने अब कतिपयमा ड्युटी जबै कम छ 1% जस्ता पनि छन् अनि जबै कम छन् तर एउटा परिमाणको हिसाबमा हेर्ने हो भने र एउटा चाहिँ नि मूल्यको हिसाबमा हेर्ने हो भने यसमा चाहिँ नि 18 अर्ब जतिको सामान त 4 वर्ष यो 4 महिनाकै बिचमा आएको छ यो मूल्यको हिसाबमा। अब रेभेन्यू कन्ट्रिब्युसनको हिसाबमा हेर्ने हो भने त 3-4 अर्बको हाराहारी हो यो 4 महिनाको बिचको भनेपछि ठुलो परिमाणमा त्यस्तो आइटम त्यसरी छ। पहिलो जस्तो त्यस्तो भन्दाखेरि पहिलो पेट्रोलियम प्रडक्टै भयो, दोस्रो भनेको खाद्यान्न भयो, तेस्रो भनेको औधी कच्चा पदार्थ भयो। त्यो हिसाबको छ भने निर्यातको हिसाबमा हेर्ने भने निर्यातमा चाहिँ हाम्रो जडीबुटी औषधिजन्य पदार्थहरू खास गरेर चाहिने सुगन्धित तेल कट्ठा जस्ता वस्तुहरू छ। वास्तवमा त्यो हिसाबले हेर्यो भने एउटा निराशाजनक तस्विर छ निर्यातको चाहिँ। यद्यपि नेपालगञ्ज एउटा पश्चिम नेपालको ठुलो हब भए पनि केन्द्रबिन्दु व्यापारी केन्द्रबिन्दु नै भए पनि हामीले निकासी योग्य वस्तुहरू चाहिँ राम्ररी पहिचान गर्ने त्यसलाई बजारीकरण गर्ने त्यसलाई निर्यात गर्न सक्ने हामीले सामर्थ्य चाहिँ हामीले गुमाइरहेको अथवा त्यसमा कम प्रगति गरेको स्थिति हो। र एउटा चाहिँ उष्मा रेसियोको हिसाबमा हेर्ने हो भने हामीले 1 रुपियाँ बराबरको सामान निर्यात गरिरहेका छौँ भने 47 रुपियाँको मूल्य बराबरको सामान चाहिँ हामी आयात गरिरहेका छौँ। त्यो चाहिँ 1:47 रेसियो छ। त्यो भनेको निर्यातको चाहिँ निराशाजनक तस्विरै हो।
जुन आयातहरू हुने गरेको छ आयातका सन्दर्भमा चाहिँ हामीले जसरी राजस्व संकलन गर्नुपर्ने हो त्यो हिसाबले हुन नसक्नुमा चोरी निकासीलाई पनि कारण मान्ने गरिएको छ। चोरी निकासी नियन्त्रणका सन्दर्भमा पनि त्यहाँ सर्वपक्षीय संयन्त्रहरू पनि बनेका छन्। ती चुनौती सामना गर्ने सन्दर्भमा भइरहेका पछिल्ला प्रयासहरू चाहिँ के छन्?
यहाँले पनि अर्को धेरै महत्वपूर्ण प्रश्न सोध्नुभयो। वास्तवमा नेपालगञ्ज भन्सार एरियाको भन्सार क्षेत्र अथवा भन्सार क्षेत्र बाहिरको एरिया हेर्दा 65 किलोमिटर खुला सीमामा छ। 65 किलोमिटरको खुला सीमामा निसन्देह रेभेन्यू कलेक्सनको लागि चुनौतीपूर्ण हो र अन्य सीमा व्यवस्थापनको पनि एउटा चुनौती नै हो। यहाँहरू सबैलाई थाहा विषय भएको विषय हो, आम नेपाली जनतालाई थाहा भएको विषय हो। तथापि के छ भने हामीले वैध व्यापार प्रबन्धन गर्ने अवैध व्यापारलाई नियन्त्रण गर्ने हेतुले हामीले के छ भने जिल्ला स्तरीय एउटा चाहिँ राजस्व चुहाट नियन्त्रण समिति भन्ने छ जो श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू अध्यक्ष हुनुहुन्छ। त्यसमा चाहिँ सुरक्षा निकायका प्रमुख ज्यूहरू राजस्व अनुसन्धानको प्रमुख ज्यू अन्तर्राष्ट्रियको प्रमुख ज्यू चाहिँ त्यसमा सदस्य हुने र म आफै पनि नेपाली जनता कार्यालय चाहिँ सदस्य सचिव भएर चाहिँ नि हुने एउटा हाम्रो समिति छ। त्यो समितिले चाहिँ के भन्दा वैध व्यापारलाई प्रमोट गर्ने हाम्रो एवत क्रियाहरू महिनै पछि हामी बैठक बस्ने त्यसमा अप्ठ्यारा के छन् आपसी निकायहरू यी निकायहरू बीचको समन्वय र सहकार्यबाट चुहाट नियन्त्रणका कदमहरूलाई तत्काल हित गर्ने जहाँ समस्या छ जहाँ चुनौती छ तत्काल त्यहाँ हित गर्ने हामीले चाहिँ कदम चालेको कारणबाट उल्लेखनीय मेरो आश्वासन गरेका छौँ। यहाँलाई मैले निवेदन के गर्न चाहेँ भने म 1 वर्षको मेरो आफ्नो कार्यकालमा म आउँदै गर्दा नेपालको एउटा 7 वंशारको रूपमा थियो नेपाल गर्ने वंशार भने हामीले बिचमा मेहनत गर्यौँ सबैको सहयोग भयो या सबैको सहयोग भयो त्यसबाट हामीले के त भन्दाखेरि 5 वंशारमा यसलाई रूपान्तरण गर्न सक्यौँ। रेभेन्यू असुलीको हिसाबमा नेपालको एउटा 5 वंशारको रूपमा रूपान्तरित भएको छ। त्यो भनेको के भन्दाखेरि मैले धेरै कुरा बोल्ने भन्दा पनि फ्याक्टले तथ्यले प्रमाणित गर्ने विषय हो कि हामीले राष्ट्र चुवाटका विषयमा वैध व्यापार प्रवर्धन गर्ने विषयमा चाहिँ हामीले प्रशस्त प्रयत्न गरेका छौँ भन्ने यसबाट देखिन्छ। तथापि हामीले प्रयत्न गरेको बावजुद पनि कुनै अपराध भने त न्यूनीकरण मात्रै हुने हो नि त, जिरोमा जाने भन्ने त हाम्रो प्रयास त्यसतर्फ अवलोक हुने हो। र त्यसमा के छ भने हाम्रो प्रयत्न चाहिँ जहिले पनि के छ भने यसलाई निमित्यानमा पार्ने भन्ने हुन्छ तर निमित्यानमा अपराध कहिले पनि हुन सक्दैन र हाम्रो प्रयास सकेसम्म बेटर गर्ने राम्रो गर्ने भन्ने हुन्छ। हामी त्यसपट्टि लक्षित छौँ, त्यो बाटोतर्फ हामी अग्रसर छौँ।
हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारी।
आन्तरिक राजस्व कार्यालय कावासुतीले चालू आर्थिक वर्ष 2078-79 प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै 2 अर्ब रूपियाँ बढ़ी राजस्व असुली गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा लक्ष्यभन्दा 1,94,89,05,000 रूपियाँ बढ़ी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। यस कार्यालयले कार्तिक मसान्तसम्म 5,89,42,66,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 7,76,31,71,000 रूपियाँ राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी अमृत अधिकारीले जानकारी दिनुभयो।
हवस् त श्रोता, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।